انسان کو اللہ نے وہ شرف دیا ہے، ان صلاحیتوں سے نوازا ہے، اگر ان صلاحیتوں کو انسان پروان چڑھا لے تو اشرف المخلوقات. لیکن جہاں یہ صلاحیتیں ہیں وہی انسان کے اندر اس بات کی بھی گنجائش پائی جاتی ہے، اس بات کا بھی امکان ہے کہ اگر اس نے اپنی صلاحیتوں کو پروان نہ چڑھایا تو وہ جانور جیسا بلکہ اس سے بھی بدتر بن جائے. اولئک کالانعام بل هم اضل، وہی انسان جو اشرف المخلوقات ہے، وہی انسان اتنا گر سکتا ہے، اتنا تنزل اس کے ہاں ہو سکتا ہے کہ وہ جانور جیسا. وہی قرآن جو کہتا ہے کہ لقد کرمنا بنی آدم وحملناهم في البر والبحر وفضلناهم على كثير ممن خلقنا تفضيلا. تو قرآن نے کہتا ہے کہ ہم نے بنی آدم کو مکرم بنایا ہے، اسے تمام مخلوقات پر فضیلت دی ہے. وہی قرآن کہتا ہے انا شر الدواب عند الله الصم البكم الذين لا يعقلون. بدترین مخلوق اس کائنات کی وہ انسان ہیں، وہ گونگے اور بہرے ہیں جو اپنی عقل کو کام میں نہیں لاتے، جو اپنی صلاحیتوں کو پروان نہیں چڑھاتے ہیں. اس کے بعد پروردگار نے صرف صلاحیتیں ہی نہیں دے دی بلکہ صلاحیتوں کو پروان چڑھانے کے طریقے بھی بتائے، اور جب ان طریقوں کو بتانا شروع کیا تو باوجود کہ وہ خدا محتاج قسم نہیں ہے، کیونکہ قسم کی ضرورت انہیں پیش آتی ہے جن کے ہاں جھوٹ اور سچ دونوں کا شائبہ ہوتا ہے. پروردگار وہ ذات ہے جس کے یہاں کذب اور دروغ گوئی کا امکان ہی نہیں ہے، اس کے باوجود پروردگار قسم کھا کر کے بیان کرتا ہے تاکہ انسان کو اہمیت کا اندازہ ہو جائے جو بات پروردگار کہہ رہا ہے اس کی حیثیت کوئی ثانوی حیثیت نہیں ہے. مانا مانا نہ مانا نہ مانا نہیں، انسان کی زندگی میں جس چیز کی جتنی بھی حیثیت اور اہمیت ہو سکتی ہے اس سے بڑھ کر کے اس کی اہمیت. چنانچہ پروردگار 11 قسمیں کھاتا ہے، ایک دو قسم کی بات نہیں ہے، 11 قسمیں کھاتا ہے پروردگار. وَالشَّمْسِ وَضُحَاهَا، اور وہ بھی اس سورے میں، اس سورے میں اس نے 11 قسمیں کھائی ہیں. اس سورے میں اس اہم مطلب کو رکھا ہے کہ مسلمان کسی اور سورے سے آشنا ہو یا نہ ہو، یہ سورہ ضرور گوش گزار ہو جاتا ہے. سورہ کون سا سورہ ہے؟ سورہ شمس. سورہ شمس اس نماز میں پڑھا جاتا ہے جس سے سب آشنا ہے. ہو سکتا ہے کہ بندگانہ نماز کسی نے نہ پڑھی ہو لیکن عید کی نماز نہ پڑھی ہو، اسی عید کی نماز میں یہ سورہ پڑھا جاتا ہے والشمس وضحاها، سب کے کان آشنا ہے. اس سورے میں 11 قسمیں پروردگار کھاتا ہے، ایک قسم ہے سورج کی، والشمس وضحاها قسم ہے سورج کی اور اس کی کرنوں کی قسم، والقمر اذا تلاها قسم ہے چاند کی جب وہ سورج کے پیچھے پیچھے آتا ہے، والنهار اذا جلاها قسم ہے دن کی جب وہ زمین کو روشن کر دیتا ہے، والليل اذا يغشاها قسم ہے رات کی جب وہ زمین کو ڈھانپ لیتی ہے، والسماء وما بناها قسم ہے آسمان کی اور آسمان کا شامیانہ تاننے والے کی قسم، والارض وما بحاها قسم ہے زمین کی اور زمین کا فرش بچھانے والے کی قسم ہے، ونفس وما سواها قسم ہے نفس انسانی کی اور اسے جو ہے برابر برابر بنانے والے کی قسم ہے، فَأَلْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا اللہ نے اچھائی اور برائی دونوں سے انسان کو آگاہ کر دیا ہے، آشنا کر دیا، واقف کر دیا۔ کوئی کل قیامت کے دن یہ نہیں کہہ سکتا تھا کہ ہم تو جانتے ہی نہ تھے، کوئی یہ کل نہیں کہہ سکتا ہے کہ ہم تو باخبر نہ تھے۔ اللہ نے ہر انسان کی فطرت میں برائیوں سے نفرت اور اچھائیوں سے محبت ڈال دیا ہے۔ ایک تلاوت پڑھیں گے محمد یار، قسمیں کھا کے پروردگار کہتا ہے ہم تو امام حجت کر چکے ہیں، ہم تمہیں راستہ بتا چکے ہیں۔ 11 قسموں کے بعد کہتا ہے قد افلح من زکاها وقد خاب من دساها، کامیاب صرف وہ ہوں گے جنہوں نے اپنے نفس کا تزکیہ کر لیا، اور ناکام و نامراد وہ لوگ ہوں گے جنہوں نے اپنے نفس کو آلودہ کر لیا۔ نفس کا تزکیہ جب انسان کرتا ہے، تزکیہ نفس کا طریقہ یہ ہوتا ہے انسان کچھ چیزیں اپنے نفس سے دور کرتا ہے اور کچھ چیزوں سے نفس کو آراستہ کرتا ہے، گناہوں سے دور کرتا ہے، ذکر خدا سے آراستہ کرتا ہے۔ یہ تزکیہ نفس ہے، تزکیہ نفس کا راستہ اتنا کوئی آسان راستہ بھی نہ تھا، لہذا پروردگار نے اس مشکل سفر میں انسان کی بھرپور مدد کی، اسے اکیلا نہیں چھوڑا۔ اس نے 124,000 انبیاء بھیجے تاکہ اس سفر میں وہ آ کر کے انسان کی جو ہے مدد کریں۔ چنانچہ قرآن مجید میں اس کی اہمیت کو سمجھانے کے لیے جب اس چیز، اس نعمت کو اللہ نے دیا اس شکل میں پیش کرتا ہے، احسان جتاتا ہے، لقد من اللہ علی المؤمنین اذ بعث فیہم رسولا من انفسہم یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ وان کانوا من قبل لفی ضلال مبین۔ یہ اللہ کا احسان ہے مومنوں کے اوپر کہ اس نے انہی میں سے ایسے رسولوں کو بھیجا ہے جو آ کر کے اس کے سامنے تلاوت کتاب کرتے ہیں اور اس کے نفس کا تزکیہ کرتے ہیں، تزکیہ نفس میں ان کی جو ہے مدد کرتے ہیں۔ اللہ نے رسولوں، نبیوں، اماموں کے علاوہ کچھ چیزیں انسان کو اور عطا کی جن کے ذریعے سے تزکیہ نفس کا سفر آسان ہو سکتا ہے اور انسان آسانی کے ساتھ اس منزل تک پہنچ سکتا ہے جہاں تک پہنچانے کے لیے اللہ نے انسان کو پیدا کیا ہے۔ چنانچہ پھر قسم کھا کے کہتا ہے کہ والعصر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات، عصر کی قسم کامیاب وہ ہیں، فائدہ انہیں ملے گا جو ایمان لائے اور عمل صالح بجا لاتے ہیں۔ ایمان کے ذریعے سے یہ سفر آسان ہو جاتا ہے۔ ایمان کس چیز کا نام ہے؟ ایمان کس چیز کے اوپر؟ ایمان، ایمان اللہ پر ایمان، ایمان قیامت پر ایمان، ایمان ان فرشتوں پر ایمان جو اللہ کے پیغام کو لے کے آتے ہیں، ایمان اس کتاب پر ایمان جس میں اللہ نے انسان کی فلاح و بہبود کے لیے اسے تعلیمات الہیہ سے آشنا کیا، ایمان ان نبیوں کے اوپر ایمان جن پر یہ کتابیں نازل ہوتی ہیں۔ ایمان کی دو بنیاد ہے، ایک معرفت، علم، آگہی، خدا کے متعلق علم، فرشتوں کے متعلق علم، کتاب کے متعلق علم، قیامت کے متعلق علم، نبیوں کے متعلق علم، اس کے بعد توجہ، اور وہ عزم اور ارادہ، حالت تسلیم اپنے نفس کے اندر ایجاد کرنا۔ یعنی ہم نے جب جان لیا کہ اس کائنات کا خالق ہے تو فقط جان نہیں لیا بلکہ اسے مان بھی لیا ہے، صرف جان نہیں لیا کہ قیامت کوئی دن ہے بلکہ اسے تسلیم بھی کر لیا، اور تسلیم کرنے کے ساتھ ساتھ اس کے مطابق عمل کرنے کا ارادہ بھی کر لیا۔ ایک صلوات پڑھیں گے محمد کا ایک درجہ نہیں ہے، مختلف جو ہے مدارج ہیں ایمان کے۔ میں ساری باتیں تفصیل سے عرض کر چکا ہوں، آج صرف اشارہ اس لیے کر رہا ہوں کہ بہت سے چہرے نئے ہیں جنہیں گزشتہ کی گفتگو کا شاید علم نہ ہو، لہذا نہایت اختصار کے ساتھ میں نے ایک اشارہ اور ایک تعارف کرا دیا۔ مختلف درجے ہیں ایمان کے، انسان کسی بھی درجے پر ایمان کے پہنچ کے رک نہ جائے۔ ये न समझे कि बस जो कुछ हमें हासिल करना था वो तो हम तो हासिल कर चुके, हम तो मोमिन हो चुके, हमारे पास तो ईमान आ गया। नहीं, ईमान एक ऐसी चीज है जिसमें हमेशा इजाफा होता रहता है। वो अफराद जो ईमान के आला दर्जे पर मौजूद है उनके यहाँ भी इजाफे ईमान की गुंजाइश मौजूद है। ये तो सिर्फ अमीरुल मोमिनीन की जात है जिसे ये कहने का हक था, लाओ कोशे पल देता नमजदत तो यकीना, अगर पर्दे हट जाए फिर भी अली के ईमान में इजाफा ना होगा। ईमान में कैसे इजाफा हो सकता है, ईमान की कैसी से कैसे जो है तकवियत हो सकती है। अर्ज किया था ये जो है मुतअल्लिकात ईमान के सिलसिले में अपने इल्म में इजाफा करके, अपनी मारिफत में इजाफा करके, और मारिफत और इल्म में इजाफे के साथ साथ कुछ आमाले सालेहा हैं जो इंसान के अमल को, इंसान के ईमान को इस्तेहकाम बख्शते हैं। ईमान इंसान को मैदान अमल में लाता है और फिर यही अमल उसके ईमान को जो है मुस्तहकम बनाता है। ईमान और अमल दोनों का चोली दामन का साथ है। अगर अमल नहीं है तो दलील है कि ईमान भी नहीं है। अमल गवाह है, अमल सबूत है ईमान का। अल्लाह की तरफ अगर गामजन होना है, अगर अल्लाह की तरफ आगे बढ़ना है, कलमा तैयब जरूरी है, ईमान जरूरी है। जब इंसान के अंदर ईमान पैदा हो जाता है तो अमल खुद ब खुद आ जाता है, अमल खुद ब खुद आ जाता है। हम सब की जिंदगी में हम जितने काम करते हैं हर अमल के पीछे एक ईमान होता है, हर अमल के पीछे एक ईमान होता है, चाहे वो अच्छा अमल हो चाहे वो ये जो है बुरा अमल हो। नामुमकिन है कि अमल हो और उसकी फिक्री बुनियाद हो। हर अमल के पीछे एक ईमान जरूर पाया जाता है। तो जब तक ईमान न होगा अमल न होगा, और अगर अमल नहीं है तो दलील है कि ईमान भी नहीं, दलील है कि ईमान भी नहीं है। तो ईमान इंसान को मैदान अमल में लाता है, और जब अमल में आ जाता है इंसान तो फिर वो अमल उसके ईमान को, उसके नजरिए को, उसके अकीदे को, उसकी फिक्री बुनियादों को मजीद इस्तेहकाम अता करता है। चुनांचे कुरान हर दिखा भी यही कहता आमनू व अमलुस सालिहात। अलबत्ता हम जिस ईमान की बात कर रहे हैं वो अल्लाह पर ईमान है, कयामत पर ईमान है, फरिश्तों पर ईमान है, अंबिया पर ईमान है। इस ईमान को इस्तेहकाम मिलेगा हमारे साले के जरिए। कल के मजलिस में मैंने अर्ज किया था हमारे साले उस अमल को कहा जाता है जिसके अंदर कुर्बतन इलल्लाह का जज्बा पाया। अगर कुर्बतन इलल्लाह नहीं है, अगर अल्लाह के हुक्म को अपनी ख्वाहिशात पर फौकियत देने का जज्बा नहीं है तो वो अमल हमारे साले कहलाने का हकदार नहीं होता है। आमाले सालिहा की तवील फहरिस्त है, एक तवील फहरिस्त है आमाले सालिहा की, आमाले सालिहा की तवील फहरिस्त। लेकिन आमाले सालिहा के दरमियान में एक ऐसा अमल है, एक ऐसा अमल है जिसे बेहतरीन अमल के नाम से याद किया गया, और ये बेहतरीन अमल इस्तेहकाम ईमान की सबसे ज्यादा सलाहियत रखता है। कौन सा अमल है जिसे बेहतरीन अमल के नाम से याद किया गया? हय्याला खैरिल अमल। हय्याला खैरिल अमल किस अमल के लिए कहा जाता है? बच्चा बच्चा हमारा आशना है, हय्याला खैरिल अमल नमाज। नमाज है हय्याला खैरिल अमल, सबसे अच्छा अमल। सारा मकसद हमारा क्या है? फलाह हासिल करना, उस मंजिल तक पहुंचने में कामयाबी हासिल करना जो अल्लाह ने हमारे लिए मुअय्यन की है। और जब अजान क्या कहते हैं, अजान और इकामत में
हैया अलल फला, आमादा हो जाओ, तैयार हो जाओ। काहे के तैयार हो जाओ? उस मकसद को हासिल करने के लिए, उस मकसद तक पहुंचने के लिए, उस फलाह को हासिल करने के लिए। किस जरिए से? उसके फौरन बाद कहते हैं हैया अला खैरिल अमल, आमादा हो जाओ, तैयार हो जाओ बेहतरीन अमल के लिए।
कौन सा बेहतरीन अमल होता है? उसके बाद क्या करते हैं? उसके बाद नमाज ही तो पढ़ते हैं ना।
तो गोया नमाज वो अमल है जो हमें फलाह से हमकिनार करता है। नमाज वो अमल है जिसके जरिए से हमारा ईमान मजबूत होता है। नमाज वो अमल है जिसके जरिए से हमारे नफ्स का तज़किया होता है। नमाज वो अमल है जिसे खैर अमल के नाम से याद किया जाता है।
यही मामूली सा अमल, यही सादा सा अमल, यही चंद मिनट में जो अंजाम पा जाने वाला अमल है, क्या चीज है इसके अंदर जिसे इतनी अहमियत दी गई? कुरान मजीद का अगर आप जायजा लें, 100 से ज्यादा मकामात के ऊपर नमाज का तस्करा, 100 से ज्यादा मकामात पे नमाज का तस्करा। कोई नबी ऐसा न गुजरा जिसके यहां नमाज न रही हो, कोई उम्मत ऐसी नहीं गुजरी, कोई शरीयत ऐसी नहीं गुजरी जहां के ऊपर नमाज का तस्करा न रहा हो। चुनांचे जब जनाब इब्राहिम का तस्करा आता है, जनाब इब्राहिम जब दुआ करते हैं तो क्या कहते हैं? रब्बी जालनी मुकीम अस्सलात व मिन ज़ुर्रियती, मेरे महबूब मुझे नमाज कायम करने वाला बना दे। और सिर्फ अपने लिए दुआ नहीं करते, इसके बाद अमीन ज़ुर्रियती पालने वाले और मेरी ज़ुर्रियत को भी नमाज कायम करने वाला बना दे। अजीजो दुआए इब्राहिम में से अल्लाह ने चुन करके कुरान मजीद में अगर इसे शामिल किया सिर्फ ये समझाने के लिए कितना अहम अमल है। इब्राहिम ने दौलत नहीं मांगी, इब्राहिम ने इख्तदार नहीं मांगा, इब्राहिम ने दुनियावी मनसब नहीं मांगे। परवरदगार से अगर दुआ कर रहे अपने लिए और अपनी औलाद के लिए तो नमाज की दुआ कर रहे। उसके बाद जनाब इब्राहिम ने जनाब इस्माइल और हाजरा को ला करके खाने काबा के बाद छोड़ा है, मक्के में भी आप हो गया, वहां के ऊपर मकसद बयान करते क्यों यहाँ ला करके छोड़ा है? रब्बना इन्नी अस्कंतु मिन ज़ुर्रियती बिवादिन ग़ैर ज़ी ज़र्ऊ इंदा बैतिकल मुहर्रम, रब्बना काहे के लिए ला के छोड़ा? रब्बना लियुकीमुस्सला, ताकि इनका क्याम यहाँ पे सबब बन जाए, क्याम नमाज का सबब बन जाए। जनाबे मूसा पर पहली वही नाजिल हुई। तो जनाबे मूसा के बारे में किस्सा तो आप सबको मालूम ही है कि अपने खानदान को लेके जा रहे थे कि अचानक कोहे कूर में उन्हें जो है आग का एहसास हुआ, ठंडक है, सर्दी है। जब वहां पे जाते हैं पहली वही जो आई है क्या है? इन्नी अना रब्बुक, ए मूसा मैं तुम्हारा परवरदिगार हूं, फसला ना ले जूतियां उतार दो, इन्नका बिलवादिल मुकद्दस तुआ। उसके बाद क्या कहता है खुदावंद आलम? वो अना अख्तरतुक, ए मूसा मैंने तुम्हें चुन लिया है, इन्नी अनल्लाह मैं हूं अल्लाह, ला इलाहा इल्ला अना, मेरे सिवा कोई माबूद नहीं, मेरे सिवा कोई ऐसी हस्ती नहीं जिसकी इताअत तुम पर फर्ज हो। ला इलाहा इल्ला अना फाबुदनी, और तुम मेरी ही इताअत करो, मेरी ही इबादत करो। वाकई में सलाता अल जिक्री, और नमाज को कायम करो। काहे के नमाज को कायम करो? अभी अर्ज किया ना कि अमल साले के जरिए से ईमान मुस्तहकम होता है, और इस्तेहकाम ईमान के जरिए से नफ्स का तज़किया होता है, और नफ्स के तज़किये के जरिए इंसान वहां पहुंचता है जहां पहुंच करके अशरफुल मखलूकात कहलाने का हकदार बन जाता है, जहां पहुंच के मस्जूद मलाइका बन जाता है, जहां पहुंच के सर पे ताजे करामत इंसानी सज जाता है, जहां पहुंच के हलत खिलाफत इलाहिया
کرنے کا حقدار بن جاتا ہے. سلامات پڑھیں گے محمد حکم دیا جا رہا ہے. موسیٰ نماز قائم کرو, نماز قائم کرو میری یاد کے لیے, میرے ذکر کے لیے. جب میری یاد ہوگی تمہارا ایمان مستحکم رہے گا, ایمان میں کبھی کمزوری نہ آنے پائے گی. اور جب ایمان مضبوط ہو جائے گا تو محال ہے کہ عمل صالح نہ ہو, محال ہے کہ اس جگہ پہ نہ پہنچ سکو جہاں پہنچانے کے لیے تمہیں پیدا کیا گیا ہے. جب جناب عیسیٰ کی ولادت کا مرحلہ آتا ہے, ابھی تھوڑی ہی دیر گزری ہے, کچھ ہی ایام گزرے ہیں ولادت حضرت عیسیٰ کو, جب جناب مریم اپنی آغوش میں لے کر کے عیسیٰ کو آتی ہیں اور یہودیوں نے ان کے کردار علیہ باللہ اعتراف کیا ہے, اس وقت جب جناب عیسیٰ گویا ہوئے ہیں آغوش مادر میں, ابھی چند دنوں کے ہیں, کیا کہا تھا؟ انی عبداللہ آتانی الکتاب وجعلنی نبیا وجعلنی مبارکا اینما کنت. میں اللہ کا بندہ ہوں, اللہ نے مجھے نبی بنایا ہے, اس نے مجھے کتاب عطا کی ہے, میں جہاں بھی رہوں بابرکت ہوں. اس کے بعد کیا کہتے؟ وَأَوْصَانِ بِالصَّلَاةِ وَالزَّكَاةِ مَا دُمْتُ حَيًّا. جب تک میں زندہ رہوں اللہ نے مجھے صلاۃ اور زکات کا حکم دیا ہے. ایک صلوات پڑھیں گے محمد اشرف النبیین خاتم النبیین سید الانبیاء کی جب باری آتی ہے وہاں بھی یہی حکم ہوتا ہے, وَتْلُو مَا يُوحَى إِلَيْكَ مِنَ الْكِتَابِ. اے میرے حبیب, جو قرآن میں وہی تم پر ہوئی ہے تم اس کی تلاوت کرو. اور اس کے بعد کیا حکم ہوتا ہے؟ اس کے بعد حکم ہوتا ہے اقم الصلاۃ, نماز قائم کرو. کیوں؟ ابراہیم کو حکم ہوا, موسیٰ کو حکم ہوا, عیسیٰ کو حکم ہوا, سارے نبیوں کو حکم ہوا, نماز پڑھو نماز پڑھو, مگر نماز کا فائدہ بیان نہ ہوا. اب جب خاتم النبیین سے خطاب ہوتا ہے نماز کے سلسلے میں تو نماز کا فائدہ بھی بیان ہو رہا ہے, نماز کا فلسفہ بھی بیان ہو رہا ہے. نماز پڑھو کاہے کے لیے؟ نماز وہ عمل ہے کہ اگر نماز نماز کے طور پہ پڑھ لی جائے انسان کے قریب کوئی برائی آ ہی نہیں سکتی. ان الصلاۃ تنہا عن الفحشاء والمنکر, نماز جو ہے برائیوں سے روکتی ہے. ابھی عرض کروں گا کہ نماز کیسے برائیوں سے روکتی ہے اور ہم برائی سے کیوں نہیں رک پاتے. ہم تو نماز پڑھتے ہیں, نماز پڑھنے کے بعد بھی ہم برائیوں سے نہیں رک پاتے, کیوں؟ اب اس کی وجہ کو آپ کی خدمت میں عرض کروں گا. تو یہ قرآن کی آیتیں, اس کے بعد اگر حدیثوں کا آپ آ کر کے جائزہ, میں نے عرض کیا 100 سے زیادہ مقامات ہیں قرآن مجید میں جہاں نماز کا تذکرہ ہوا ہے, جہاں نماز کی اہمیت کو بیان کیا گیا ہے. یہ چند نمونے تھے جو میں نے قرآن مجید سے آپ کی خدمت میں پیش کیے. اب جب حدیثوں کی دنیا میں آتے ہیں نماز کے سلسلے میں, عجب عجب نماز کی فضیلت نظر آتی ہے. کہیں کہا جاتا صلاۃ عمود الدین, نماز دین کا ستون ہے. یعنی اگر آپ نماز کو ایک خیمے کی شکل میں فرض کر لیں, خیمہ کب ٹکتا ہے؟ جب ستون موجود ہو. یا اگر ایک عمارت کی شکل میں اگر آپ دین کو مان لیں, یہ عمارت اگر قائم ہے کیوں قائم ہے؟ اس لیے کہ ستون موجود ہے, پلر موجود ہے. اگر اس عمارت سے ستون نکال دیں جس کے اوپر چھت ٹکی ہوئی ہے, آیا یہ عمارت باقی بچے گی؟ یہ بلڈنگ باقی بچے گی؟ یعنی اگر وہ ستون وہ پلر اگر ہٹا دیا جائے جس پر چھت ٹکی ہوئی ہے, محال ہے کہ چھت باقی رہ جائے. الصلاۃ عمود الدین, نماز دین کا ستون ہے. یعنی اگر دین سے نماز کو نکال دیا تو دین باقی ہی نہ بچا. الصلاۃ عمود الدین, دین نماز کا ستون ہے. اگر کوئی کہتا ہے کہ ہم مومن ہیں, ہم مسلمان ہیں, ہم دیندار ہیں, اگر دعوے کے بعد نماز ثبوت کے طور پر پیش نہ کی جائے, یقین مانیے گا وہ سب کچھ ہو سکتا ہے مگر دیدار نہیں. اس لیے کہ نماز ستون دین ہے. اس کے بعد کہا جاتا ہے قیامت کا دن جب ہوگا, جب حساب جو ہوگا نا, اول ما يحاسب عليه العبد الصلاة, پہلی چیز جو انسان سے پوچھی جائے گی, پہلی چیز جو پوچھی جائے گی قیامت کے دن حساب ہوگا وہ نماز. اور کیسا ہے, کبھی کبھی ہوتا ہے نا کہ آپ کہیں گئے انٹرویو کے لیے, کہیں پر جاب آپ کی ہے, انٹرویو کے لیے گئے, کسی امتحان میں بیٹھے, بعض سوالات ایسے ہوتے ہیں کہ اگر اس کا صحیح جواب دے دیا تو بس اسی ایک جواب کے اوپر انٹرویو ختم ہو جاتا ہے. بعد کے سوالات جو ہوتے ہیں ان کی اتنی اہمیت نہیں ہوتی ہے اگر اس کا صحیح جواب دے دیا. ارشاد ہوتا ہے پہلا سوال جو بندے سے کیا جائے گا وہ نماز ہے. ان قبل سائر عمل, اگر نماز قبول ہو گئی, کیونکہ فقط نماز کا پڑھنا کافی نہیں ہے بلکہ نماز کا قبول ہونا ضروری ہے. سوال ہوا نماز کے بارے میں, اگر نماز مقبول لے کر کے گئے, اگر وقت رہا تو عرض کروں گے نماز مقبول کیا ہے. ان قبلت, اگر نماز قبول ہو گئی, قبل ما سوا, سارے عمل قبول. وان ردت علی, اور اگر خدا نہ خواستہ نماز رد کر دی گئی, خدا نہ خواستہ نماز ہمارے منہ پہ مار دی گئی, ان ردت علی, رد علی ہے سائر عمل, سارے اعمال رد کر دیے جائیں. پہلا مرحلہ اگر یہاں پاس ہو گئے تب تو دوسرے اعمال کی باری آئے گی, اور کہیں یہاں فیل ہو گئے, اگر نماز رد کر دی گئی, اگر نماز ہی قبول نہ ہوئی تو سارے اعمال بیکار. اس لیے کہ نماز وہ عمل ہے جو انسان کے اندر اخلاص پیدا کرتی ہے, نماز وہ عمل ہے جو انسان کو اللہ کی طرف جو ہے متوجہ کرتی ہے, نماز وہ عمل ہے جو انسان کے اندر تسلیم کی روح پیدا کرتی ہے.
فلاں سینٹر میں, فلاں اسکول میں, فلاں اسپتال میں,
किसी भी नए काम में बढ़ करके हिस्सा लिया, उसके बाद अगर तवक्को ये है कि हमारे नाम की तख्ती लग जाए, हमारे नाम की तख्ती लग जाए, हमें कोई खास अहमियत दी जाए, लोग अहमियत दे दें ये अलग बात है, लेकिन अगर तवक्को ये रखी जाए, फला सेंटर बना, इस सेंटर में 50% से ज्यादा हमारा शेयर, अब उम्मीद यह है कि अगर कभी आए और मजमा भरा हुआ है ईद के दिन, उनके लिए मुसल्ले के लिए अलग से जगह खाली रखी जाए, अगर जगह खाली न मिली तो हंगामा, या मालूम पार्किंग के लिए अलग से जगह उनके लिए रिजर्व कर दी जाए, क्यों? इसलिए उन्होंने इतना पैसा दिया, इंतजामिया रिजर्व कर दे ये अलग बात है, वो कदर शनासी करे ये अलग बात है, लेकिन अगर उन्हें इस बात की उम्मीद और अगर रिजर्व न की गई जगह उसके बाद अगर नाराजगी दिल में पैदा हो गई, इमाम कहते याद रखना ये अमल अमल सालेह नहीं है, ये खालिस नहीं है, अमल खालिस की पहचान ये है अल्लाह तुरीद अन यहमदका अलैह इल्लल्लाह अज़्ज़ा वजल, अगर अजर चाहिए, अगर बदला चाहिए, अगर हमदो सना चाहिए, अगर तारीफ चाहिए तो अल्लाह पे, तारीफ तो होगी ही, अभी तुम्हारी किस्मत है इंसानों से तारीफ करा के मुतमईन हो जाओ, तारीफ और मददगार तुम्हारी इंसान के अपने फायदाना सलाहियत पर इंसान करता है, थोड़ा सा मुनाफा लेकर के मुतमईन हो जाए, फिना शख्सियतें अपना सब कुछ कुर्बान कर देते थे, लेकिन जज्बा क्या था, ला नुरीदु मिनकुम जज़ाउन वला शुकूरा, तुमसे न शुक्रिया चाहिए न तुमसे अजर चाहिए, अरे छोटे हकीर इंसानों का शुक्रिया लेके भी क्या करेंगे, जब इंसान के अंदर ये जज्बा पैदा हो गया तो फिर वहां से कसीदा पढ़ता हुआ फरिश्ता आता है, पूरा सूरा लेके नाजिल होता है, इंसान तुम्हारा शुक्रिया क्या अदा करेंगे, परवरदगार तुम्हारा शुक्रिया अदा करेगा, इंसान ने अपने को इस हद को पहुंचा दिया, क्योंकि हर नमाज कबूल नहीं होती, जहां नमाज के बारे में का सलात तो मेराज उल मोमिन, नमाज में मोमिन की मेराज है ना, नमाज उन्हें यही नमाज जो इंसान को मेराज दिलाती है, यही नमाज इंसान को जहन्नम में ले जाती है, नमाजें एक तरह की नहीं है, है ना कुरान में, वैल जहन्नम किसके लिए, नमाज पढ़ने वालों के लिए, जहां नमाज कितनी अहमियत है, अब सलातो मेराजुल मोमिन, पैगंबर इस्लाम एक रवायत है जो सुन्नी और शिया दोनों जरिए से नकल हुई है, बिहार में अल्लामा जो है मेडिसिन ने जो रवायत को नकल किया है, फरमाते हैं कि पैगंबर मस्जिद में बैठे हुए थे, पैगंबर कहने लगे दो आदमी मस्जिद में आते हैं नमाज पढ़ने के लिए, एक की नमाज उसे मेराज दिलाती है, एक की नमाज उसे जन्नत की तरफ ले जाती है, एक की नमाज उसे बहिष्टी बनाती है, और दूसरे की नमाज उसे जहन्नम में ले जाती है, बड़ा ताज्जुब हुआ आप पर रसूलुल्लाह क्या फरमा रहे हैं, झूठ बोलता है इंसान जहन्नम में जाएगा, गीबत बोलता है जहन्नम में जाएगा, तोहमत लगाता है जहन्नम में जाएगा, शराब पीता है जहन्नम में जाएगा, जुआ खेलता है जहन्नम में जाएगा, जुल्म करता है जहन्नम में जाएगा, बात समझ में आ गई, आप फरमाते हैं नमाज पढ़कर के जहन्नम में जाएगा, पैगंबर ने कहा हां नमाज एक अमल है, कल भी अर्ज कर चुका हूं ना, नमाज एक अमल है जिसका एक जिस्म है एक रूह है, जिस्म तो दोनों का एक जैसा, रुकू दोनों कर रहे हैं, सजदा दोनों बजा ला रहे हैं, किरात दोनों कर रहे हैं, सलाम दोनों पढ़ रहे हैं, तशहुद दोनों पढ़ रहे हैं, मगर दोनों की रूहें अलग अलग हैं, एक ने नमाज आगे पढ़ी काहे के लिए पढ़ी, ताकि लोग देख लें कि हम नमाजी हैं,
ये ढेर देखा खार अपनी हार अंदर आईने को और बड़ा कर दिया। मालूम है पहले पढ़ते थे तो उनको जो है पहले जब नमाज पढ़ते थे तो नमाज मुंह जबानी याद थी। बाद लोगों को नमाज जो है मुंह जबानी याद होती है ना, सजदे में गए लेकिन खड़े हो गए, कयाम है नहीं कि रुकू में चले गए। कब खत्म किया, कब पूरा खत्म किया, तीन जबानी याद है,
रवानी है, खड़े हुए सजदे में गए, खड़े हुए सजदे में गए।
पैगंबर ने एक ऐसे ही शख्स को देखा नमाज पढ़ते हुए, पैगंबर ने फरमाया नकारा के नकल गुलाब,
ये सजदा नहीं कर रहा कब्बे की तरह चोंच मार रहा
नकारा के नकल गुलाब। नमाज तो यूं पढ़ते थे लेकिन अगर कोई आ गया, कोई शनाता, कोई आशना, खास तौर से वो आ गया जो नमाजियों की बड़ी कदर करता है, फर्ज किए किसी कंपनी में काम करते हैं, मैनेजर वो है जो खुद नमाजी है और नमाजियों को लोभ रखता है। अब जो देखा मैनेजर आ गया है, अब अंदाज बदल गया, अब अंदाज बदल गया और रफ्तार खत्म हो गई। अब हर हर हर्फ के ऊपर बाकायदा रुक करके पूरी कोशिश करके कि मखारिज से अदा किया जाए। जब पहले कहा जाता था नमाज को कायदे से पढ़िए, कहते हमसे तो आयन का मखरज बनते ही नहीं, जिनसे आयन का मखरज बनते ही नहीं है, अब मैनेजर को देख करके आयन का मखरज खूब बन रहा है।
या ये लोगों के ऊपर भाव जमाना चाहते हैं कि हम बड़े मोमिन हैं, हम बड़े मुत्तकी हैं, हम बड़े परहेजगार हैं, हम बड़े नमाजी हैं। पैगंबर ने कहा इसकी नमाज इसे जहन्नम की तरफ ले जाएगी।
पढ़ तो नमाज रहा है लेकिन नमाज अल्लाह के लिए नहीं पढ़ी जा रही है, नमाज रिया के लिए है, नमाज दिखाने के लिए
कि नमाज भी बातिल।
ऐताज सिर्फ जन्नत में मिलती, ऐताज सिर्फ जन्नत में मिलती नहीं, जन्नत तो न मिलेगी बल्कि जहन्नम का भी हकदार बन जाएगा।
और एक मैं नमाज पढ़ने आया, आए नमाज पढ़ने के लिए,
नमाज पढ़ते पढ़ते अपने से शर्म आने लगी। एक अली नमाज पढ़ते थे, हम नमाज पढ़ रहे हैं, एक औलिया खुदा नमाज पढ़ते हैं, हम नमाज पढ़ रहे हैं। जब शर्म आने लगी उसी हालत में एक हालत तौबा पैदा हो गई,
हालत तौबा पैदा हो गई कि इंशाअल्लाह अब जो नमाज पढ़ेंगे
किसी को दिखाने के लिए नहीं हो रहा है, अल्लाह और अपने दरमियान में कहत कर रहा है। पालने वाले अब तक जो हुआ सो हुआ, अब तक हमने नमाज जिस तरह से पढ़ी, उज्जत में पढ़ी, करात के बगैर पढ़ी, तवज्जो के बगैर पढ़ी, लेकिन पालने वाले अब कोशिश करेंगे जैसे अली पढ़ते थे वैसे तो पढ़ नहीं सकते लेकिन कोशिश